नमस्कार, कार्यक्रम बौद्धेन्द्र नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल। समसामयिक विषय वस्तु र घटनाक्रम बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारी र आचार संहिता उल्लंघनका घटनाबारे छलफल गर्दैछौं। प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति घोषणा भएसँगै निर्वाचन आयोग र राजनैतिक दलले चुनावी तयारी थालेका छन्। मंगसिर 10 र 21 गते हुने चुनावका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्दै अन्य प्रशासकीय तथा प्राविधिक तयारी थालिसकेको छ। निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन तयार भएसँगै गाउँ गाउँसम्म चुनावी तरंग पुगिसकेको छ। तर चुनावका लागि चाहिने कानून संसदबाट पारित हुन सकेको छैन। भ्रष्टाचारीलाई चुनावमा उठ्न दिने कि नदिने भन्ने विषय विवाद हुँदा एक महिनादेखि राज्य व्यवस्था समितिमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी कानून अलपत्र परेको छ। कानून पारित नहुँदा मतपत्र र निर्वाचन अधिकृतको नियुक्ति जस्ता विषयमा आयोगले सामान्य तयारी समेत गर्न सकेको छैन। यस्तै आयोगले यही 14 गते निर्वाचन आचार संहिता लागू गरेको छ। तर आचार संहिता लागू गरेको भन्दै मन्त्रीहरूले आयोगप्रति रोष प्रकट गरिरहेका छन्। आयोगले पनि सरकारलाई 7 बुँदे निर्देशन दिँदै आचार संहिता कडाईका साथ पालना गर्न निर्देशन दिएको छ। आजको कार्यक्रममा हामी संघ र प्रदेशको चुनावको तयारी, आचार संहिता कार्यान्वयनको अवस्था, त्यसलाई रोक्न आयोगले चाल्ने कदम लगायतका विषयमा छलफल गर्दैछौ। कार्यक्रममा हामीसँग हुनुहुन्छ निर्वाचन आयोगका आयुक्त सुधीर कुमार शाह र प्रवक्ता नवराज ढकाल। कार्यक्रम शुरू गरौं प्रवक्ता नवराज ढकालसँग गरिएको यो कुराकानीबाट।
तपाईँलाई कार्यक्रम बदलिन नेपालमा स्वागत छ।
धन्यवाद।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने गरी सरकारले चाहिँ चुनावको मिति घोषणा गरेका छ, यसको तयारी कसरी अगाडि बढिरहेछ, आयोगले के गरिरहेछ?
निर्वाचन आयोगले 2 चरणमा निर्वाचन गर्ने गरी मिति तोक्नको लागि नेपाल सरकारलाई सुझाव दिए अनुसार सरकारबाट पनि 2074 साल मङ्सिर 10 गते र 21 गते 2 चरणमा निर्वाचन गर्ने गरी मिति तोकिएको अवस्था छ। र यो मिति तोकेपछि निर्वाचन आयोगले अर्को एउटा महत्त्वपूर्ण दस्तावेजको प्रतीक्षा गरिरहेको अवस्था छ। यसमा प्रतिनिधि सभा सदस्य ऐन र प्रदेश सभा सदस्य निर्वाचन ऐन जुन निर्वाचन आयोगको महत्त्वपूर्ण औजारहरू निर्वाचन सञ्चालन र व्यवस्थापनको लागि ती ऐनहरूको व्यग्र पर्खाइमा निर्वाचन आयोग रहेको छ। यसका साथै निर्वाचन आयोगले क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त गरिसकेको छ र त्यसले गर्दा मतदाता नामावलीको व्यवस्थापन गर्ने कार्यमा निर्वाचन आयोग जुटिसकेको अवस्था छ। र अब निर्वाचन आयोगले आफ्ना लजिस्टिक तयारीहरू, जनशक्ति सम्बन्धी तयारीहरू, बजेट सम्बन्धी तयारीहरू लागि अगाडि बढाएको अवस्था छ।
भनेपछि यो अरू निर्वाचन क्षेत्र निर्वाचन आयोगको प्रतिवेदन आयो, चुनावको मिति आयो, तर कानून चाहिँ आउन सकेको छैन। मुख्य विषय झन्डै एक महिनादेखि संसदको राज्य व्यवस्था समितिमा अड्केर बसेको छ। यो कानून नआउँदा चाहिँ कस्तो अप्ठ्यारो भइरहेको छ तयारी गर्नको लागि? ठोस रूपमा भनिराखेको दबाब जस्तो पनि हुन्छ हामीले यो कुरा राखिरहँदाखेरि, किनकि तपाईँहरूले पनि पटक पटक सरकारलाई ताकेता गर्दै आउनु भएको छ।
यो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्ने कुरो नेपाल सरकार र निर्वाचन आयोग दुवैको उच्च प्राथमिकतामा रहेको विषय छ। निर्वाचन आयोगले पटक पटक सम्माननीय प्रधानमन्त्रीज्यू लगायत नेपाल सरकारका माननीय मन्त्रीज्यूहरूसँग यस विषयमा छलफल गरेको छ र सरकारले पनि उच्च प्राथमिकताका साथ यो कानुन बनाउने विषय लिएको भनेर आयोगलाई आश्वस्त तुल्याएको छ। आज मात्रै पनि व्यवस्थापिका संसदको राज्य व्यवस्था समिति जमा निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त र श्रीमान सचिवज्यूले आफ्ना धारणाहरू यही ऐनको सन्दर्भमा राखेर पनि आउनुभएको छ। निर्वाचन आयोगलाई विश्वास के छ भने यो ऐन शीघ्रातिशीघ्र पास भएर निर्वाचन आयोगले प्राप्त गर्दछ। अब यहाँले भन्नुभएको निर्वाचन सञ्चालन र व्यवस्थापनको लागि निर्वाचन सम्बन्धी कानुनहरू मुख्य आधारशिला हुन्। लोकतान्त्रिक निर्वाचनमा निर्वाचन कानुनको अभावमा धेरै कामहरू अगाडि बढ्न सक्दैनन्। उदाहरणको लागि निर्वाचनमा कस्तो प्रकारको मतपत्र हुने, त्यसै गरी कसरी मतपत्रको डिजाइन गर्ने, लगायत र मतदान अधिकृत मुख्य निर्वाचन अधिकृत निर्वाचन अधिकृतहरुको कहाँ कहाँबाट नियुक्ति गर्ने लगायतका विविध व्यवस्थाहरू यी ऐनहरूमा उल्लेख भएको हुन्छ. त्यसो भएको हुनाले कतिपय तयारीहरू अगाडि बढाउनलाई ऐन नभएको अवस्थामा निर्वाचन आयोगलाई ज्यादै कठिनाई पर्दछ.
भनेपछि मतपत्र कस्तो हुने, कसरी गर्ने, प्रदेश र सङ्घको लागि चाहिँ एउटै मतपत्र प्रयोग गर्ने कि फरक फरक गर्ने भन्ने विषयमा चाहिँ कानुनका कारणले चाहिँ तयारी गर्न पाउनु भएको छैन.
वास्तवमा निर्वाचन आयोगले आफ्नो आन्तरिक किसिमका तयारी गरेको छ र कानुनमा प्रस्ताव भएअनुसार, ड्राफ्ट भएअनुसार निर्वाचन आयोगले मतपत्र कस्तो बनाउने गर्ने अधिकार निर्वाचन आयोगलाई दिने गरी मस्यौदा भएको छ. तथापि सम्मानित संसदमा विचाराधीन भएको हुनाले त्यो कुन रूपमा आउँछ भनेर त्यहाँबाट नआइकन आकलन गर्न सकिने अवस्था रहँदैन. यी लगायतका विषयहरू जुन कानुनी पूर्वाधारको जगमा मात्र अगाडि बढ्न सक्दछन् त्यसमा कानुनको अभावमा निर्वाचनका आयोगलाई काम गर्न अत्यन्त कठिन हुने भएकोले आयोगले पटक पटक नेपाल सरकार र सरकारवालाहरूसँग कानुनको माग गरेको हो र सरकारको पनि यो उच्च प्राथमिकतामा रहेको कुरा आयोगले महसुस गरेको छ र छिटै यो कानुन आयोगलाई प्राप्त हुनेछ भन्ने आएको विश्वास छ.
हामीले मतपत्रलाई चाहिँ कसरी व्यवस्थापन गर्ने सोचिरहेका छौँ जुन कानुन नआए तापनि हामीले खालको अभ्यास गरिरहेका छौँ, जस्तै दुईटा मतपत्र प्रयोग गर्ने कि जस्तै प्रत्यक्ष प्रत्यक्षको लागि एउटै गर्ने, समानुपातिक समानुपातिकको लागि एउटै गर्ने कि भन्ने जस्ता विकल्पहरूमा पनि यता कता सुन्ने गरिन्छ.
यहाँले उठाउनु भएको विषय ज्यादै महत्त्वपूर्ण छ. अहिले हामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एउटै मितिमा गर्न गइरहेका छौँ. दुवै निर्वाचनमा समानुपातिक प्रणाली र प्रत्यक्ष फर्स्ट पास द पोस्ट भनिन्छ, त्यो दुवै प्रणालीको प्रयोग हुने कानुनी व्यवस्था छ. सोही अनुसार निर्वाचन हुन्छ. यस अर्थमा हामीले चारवटा निर्वाचन एकैपटक गर्नुपर्ने अवस्था हुन्छ. त्यसो भएको हुनाले यी अवस्थाहरूलाई व्यवस्थापकीय दृष्टिकोणले, त्यस्तै गरी आर्थिक मितव्ययिताको दृष्टिकोणले र मतदाता मैत्री मतपत्र बनाउन पनि पर्ने हुन्छ. यसको मुख्य उद्देश्य मतदाताले आफूलाई मन परेको उम्मेद्वारको चिन्हमा मत सङ्केत गर्नको लागि धेरै कठिनाई नहोस् भन्ने विषयहरूमा पनि निर्वाचन आयोगले पर्याप्त ध्यान पुर्याउनु पर्ने हुन्छ. यी सम्पूर्ण विषयहरूलाई विचार गरेर निर्वाचन आयोगले मतदाता मैत्री,
कम खर्चिलो
सजिलो खालको र चाहिँ नि कमभन्दा कम मतपत्र प्रयोग गरेर पुग्ने अवस्थामा के कसरी गर्न सकिन्छ भनेर छलफल अगाडि बढाएको छ. तर यो छलफललाई दिशा प्रदान गर्नको लागि त फेरि पनि निर्वाचन कानुनको आवश्यकता त परि नै हाल्छ. त्यसो भएको हुनाले यी छलफलका विषयहरू एक किसिमका प्रिमेच्योर विषयहरू हुन्. तथापि आयोगले केही विषयहरूलाई कसरी गर्न सकिन्छ भनेर विभिन्न छलफल परामर्श गरिरहेको छ. आजै मात्र पनि पूर्व प्रमुख निर्वाचन आयुक्तज्यूहरूलाई आयोगले आमन्त्रण गरेको थियो. उहाँहरूले पनि केही सुझावहरू दिनुभएको छ. यी विषयमा आयोगले आन्तरिक तयारी गरिरहेको अवस्था छ.
अलिकति यो क्षेत्र निर्धारण आयोगको प्रतिवेदन सरकारले तपाईँले पटक पटक भन्दा भर्खरै प्राप्त गर्नुभएको छ. यो आयोगको विषयको आयोगले जुन सिफारिस गरेका छ, प्रत्यक्षतर्फ सङ्घका लागि 165 र प्रदेशका लागि चाहिँ 330, यसमा चाहिँ दलहरूको चाहिँ अलिक बढी असहमति जस्तो सार्वजनिक भइरहेका छन्। यसले कतै यो निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई असर गर्छ कि गर्दैन?
यहाँले उठाउनु भएको कुरा दुईटा प्रश्न मैले अनुभूत गरेँ. मूल रूपमा निर्वाचन आयोगले कार्यक्रम अगाडि बढाउने भनेको नेपाल सरकारबाट प्राप्त क्षेत्र निर्धारण आयोगले के कति क्षेत्रहरूको व्यवस्था गरेको छ सोही अनुसार कार्यक्रम अगाडि बढाउने हो. र यहाँले भन्नुभएको जस्तो प्रतिनिधि सभामा प्रत्यक्षतर्फ 165 निर्वाचन क्षेत्र हुने र त्यसको दोब्बर सङ्ख्यामा प्रदेशमा क्षेत्र निर्धारण गरिने भनेर संवैधानिकले नै व्यवस्था गरेको छ. त्यसमा यो विषयमा थप छलफल भइरहेको भन्ने मैले अनुभूत गरेको छैन. तथापि यो विषयमा अन्य छलफलहरू नेपाल सरकारसँग विभिन्न राजनीतिक दलहरूले गरिरहनु भएको अवस्था छ भने त्यो आयोगको विषयभन्दा बाहिरको विषय पर्दछ। आयोगले संवैधानिक प्रावधान अनुसार क्षेत्र निर्धारण आयोगले नेपाल सरकार मार्फत प्रदान गरेको रिपोर्ट प्रतिवेदनको आधारमा आफ्नो तयारीलाई अगाडि बढाउँछ।
भनेपछि अब यो आयोगको प्रतिवेदनप्रति जतिसुकै असन्तुष्टि राखे पनि, असहमति राखे पनि, दलहरूले चाहिँ यो असहमति राख्नुभन्दा चुनावी तयारीतर्फ चाहिँ केन्द्रित हुनु चाहिँ बढी हितकर रह्यो, किनकि सरकारले औपचारिक निर्णय गरेर निर्वाचन आयोगलाई नै प्रतिवेदन हस्तान्तरण गरिसकेको अवस्थामा फेरबदलको सम्भावना चाहिँ लगभग रहन्न।
मैले यहाँलाई अघि पनि जानकारी गराएँ, निर्वाचन आयोगले मूलत आफ्नो क्षेत्राधिकारका विषयहरूमा बढी ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ। लोकतान्त्रिक पद्धतिमा सरकारका निर्णयहरू जसलाई हामी सार्वजनिक वस्तुको रूपमा लिन्छौँ, त्यस्ता निर्णयहरूप्रति विभिन्न टिका टिप्पणीहरू र विभिन्न किसिमका आवाजहरू सुन्न पाइन्छ नै। लोकतान्त्रिक पद्धतिको सुन्दरता नै यही हो। नेपाल सरकारले यस्ता असन्तुष्टिहरू छन् भने पनि उपयुक्त माध्यमबाट त्यसको डिल गर्ने नै छ भन्ने हाम्रो विश्वास हो। तथापि निर्वाचन आयोगको आफ्नो काम गर्नको लागि यी विषयहरूले त्यति धेरै अप्ठ्यारो पार्लन् जस्तो मलाई लाग्दैन।
जस्तै यो चुनावको चरणको विषयमा व्यापक चर्चा हुँदै आएको थियो। पहिला चाहिँ सरकारले एकै चरणमा मुक्सिर 10 गते चुनाव गर्ने भन्यो र पछि चाहिँ दुई चरणमा गर्ने 32 जिल्लामा चाहिँ 21 गते मुक्सिर 21 गतेलाई सार्यो। यो किन तपाईँहरूका आग्रहमा चाहिँ सरकारले दुई चरणमा चुनाव गर्ने भनेर निर्णय गरेको भनेर चाहिँ सरकारले पनि भनेको थियो निर्वाचन आयोगको आग्रहमा, किन यो दुई चरणमा चुनाव गर्नुपर्छ भनेर तपाईँले सुझाव दिनुभयो?
वास्तवमा हामीले संवैधानिक व्यवस्था अनुसार 2074 साल माघभित्र निर्वाचन सम्पन्न गरिसक्नुपर्ने अवस्था त्यहाँ देखिन्छ। त्यसो भएको हुनाले त्योभित्र निर्वाचन गर्न निर्वाचन आयोगलाई प्राप्त समय र मतदाता लागि मतदान गर्नको लागि उपयुक्त समय पनि विचार गर्नुपर्ने हुन्छ। यसका साथै निर्वाचन मिति घोषणा गर्दा व्यवस्थापकीय तयारी र अन्य प्राविधिक विषयको बारेमा पनि पर्याप्त ध्यान पुर्याउनु पर्ने हुन्छ। यी सबै विषयलाई आधारमा लिएर मङ्सिरको पहिलो हप्ता 10 गतेमा हिमाली र उच्च पहाडी जिल्लाहरूमा जहाँ मौसमको प्रतिकूलताले हिमपात पनि हुने सम्भावना हुन्छ, ती विषयबाट थप कठिनाई नहोस् र मतदाताले सहजतापूर्वक मतदान गर्न सक्ने वातावरण सिर्जनाको गर्नको लागि हामीले पहिलो चरणमा अलिक छिटो निर्वाचन गर्नको लागि नेपाल सरकारलाई परामर्श दिएको अवस्था हो। त्यसपछि यहाँलाई थाहै छ हामी अत्यन्त छोटो समय 90 दिनभन्दा पनि कम समयमा निर्वाचनको तयारी अगाडि बढिरहेका छौँ र कतिपय निर्वाचन सामग्रीहरू ढुवानीको विषयमा अलिकति जहाँ मौसमले त्यति धेरै प्रतिकूलता सिर्जना गर्दैन त्यहाँ केही समय पछि निर्वाचन गर्न अवस्था भएमा व्यवस्थापकीय तयारी र अन्य प्राविधिक तयारीलाई पनि सहजता हुन्छ भनेर यही आधारमा मात्र निर्वाचन आयोगले दुई चरणमा निर्वाचन गर्ने गरी प्रस्ताव गरेको हो।
जस्तै यो दुई चरणमा गर्दा चाहिँ चुनावको परिणामप्रति चाहिँ प्रभाव पर्ला नि त, एक चरणमा गरिसक्ने त्यसो अर्कोमा गर्दाखेरि, किनकि स्थानीय तहको चुनावमा पनि हामीले पहिला चाहिँ एकै चरण भन्यो फेरि दुई चरणमा गयौँ, त्यति हुँदाहुँदै पनि अहिले तेस्रो चरणमा जाँदा पनि चुनावको तयारी गरिरहेको अवस्था छ, त्यस्तै हुने सम्भावना अनि त्यसबाट चाहिँ चुनावमा प्रभाव पर्ने सम्भावनातर्फ चाहिँ कतिको विचार गर्नुभएको छ?
यहाँले भन्नुभएको विषयमा मेरो अलिकति फरक भनाइरहेको छ। स्थानीय तहको निर्वाचनमा स्थानीय तहका एजेन्डाहरू उम्मेदवारहरूले उठाउनुहुन्छ र हरेक स्थानीय तहको आफ्ना फरक फरक एजेन्डा र आवश्यकताहरू हुन्छन्। त्यसैको आधारमा मत प्राप्त गर्नको लागि उम्मेदवारहरूले आफ्ना एजेन्डा उठाएका हुन्छन्। ती एजेन्डाहरू अर्को स्थानीय तहमा त्यति साह्रो सरोकार नराख्ने पनि हुन सक्दछ। तथापि राष्ट्रिय तहको निर्वाचनमा यो राष्ट्रिय विषय भएको हुनाले यस्ता विषयहरू आकर्षित हुन्छन् र निर्वाचन आयोगले कहिले मतगणना गर्ने भन्ने विषय अहिले तय गरिसकेको छैन। राजनीतिक दलहरू लगायत सम्पूर्ण सरोकारवालाहरूसँग समन्वय गरेर छलफल गरेर उपयुक्त समयमा त्यो सम्बन्धी निर्णय आयोगले गर्नेछ।
भनेको मुक्सिर 10 गते चुनाव सकिने बित्तिकै मतगणना हुन्छ भनेर चाहिँ अहिले ढुक्क नहुँदा भयो, किनकि स्थानीय तहमा चाहिँ चुनाव सकिने बित्तिकै मतगणना सुरु गरिएको थियो भने अहिले चाहिँ मुक्सिर 31 गतेको चुनाव पनि सकिएपछि मतगणना गर्ने हो कि भन्ने तयारीमा तपाईँहरू हुनुहुन्छ?
यसमा केही कानुनी प्रश्नहरू पनि छन्। स्थानीय तहको निर्वाचनको सन्दर्भमा मतपेटिका सङ्कलन भइसकेपछि मतगणना प्रारम्भ गर्नुपर्ने अवस्था थियो। यसमा फेरि पनि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन र प्रदेश सभा सदस्य निर्वाचन ऐनका ती तत्त्व सम्बन्धित विषयहरू आकर्षित हुने नै छन्। तथापि निर्वाचन आयोगले गर्ने निर्णयले एक लोकतन्त्रको आधारभूत सिद्धान्तहरूलाई को प्रतिकूल नहुने गरी र एक स्थानको मत परिणामबाट अर्को स्थानको मत परिणाममा प्रभाव नपार्ने किसिमले निर्वाचन आयोगले कानुनी आधार लगायतका अन्य सरकारवालाहरूसँग छलफल गरेर उपयुक्त निर्णय गर्दछ।
जस्तै यो हामीले चाहिँ प्रदेश र प्रतिनिधि सभाको चुनावको तयारी गरिरहँदाखेरि चाहिँ तेस्रो चरणको स्थानीय तहको चुनावको पनि तयारी सँगसँगै गरिरहनु पारेको छ दुई नम्बर प्रदेशमा। यसमा चाहिँ कतिको असजिलो हुँदो रहेछ दुई खालका चुनावहरूको एकैपटक तयारी गरिरहनु पर्ने एकैपटक हेरिरहनु पर्ने स्थितिले?
वास्तवमा हामी अहिले चारवटा चुनावको सँगसँगै काम गरिरहेका छौँ। स्थानीय तहको तेस्रो चरणको निर्वाचन, प्रदेश सभाको निर्वाचन, प्रतिनिधि सभाको निर्वाचन र सँगसँगै राष्ट्रिय सभाको निर्वाचन, यी कामहरू साइमल्टेनियसली एकसाथ तयारी गरिरहँदा निर्वाचन आयोगलाई वास्तवमा कठिनाईको परेको नै छ। तर निर्वाचन आयोगका मान्य प्रमुख आयुक्तज्यूको एउटा भनाइ हामी यहाँ सम्झिरहेका छौँ, हरेक चुनौतीलाई अवसरमा बदल्नको लागि उहाँले हामी सचिवालय लगायतलाई उत्प्रेरित गरिरहनु भएको छ। सोही बमोजिम निर्वाचन आयोगको दक्ष टिमले यी सम्पूर्ण क्रियाकलापहरूलाई अगाडि बढाइरहेको छ। अब यहाँको दुई नम्बर प्रदेशको तयारीको प्रश्नको सन्दर्भमा असोज दुई गते निर्वाचन सम्पन्न गर्नको लागि हामीले करिब करिब आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्याएका छौँ। मतदाता नामावली परिवर्तित स्थानीय तह अनुसार छाप्ने काम भएर ढुवानी भइसकेको अवस्था छ। परिचय पत्र पनि ढुवानी भइसकेको छ। निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतज्यूहरूको कार्यालय यसअघि नै स्थापना भएको छ। उहाँहरूलाई दिनुपर्ने तालिम दिएका छौँ र मत बदर नहोस् भनेर 3500 बढी स्वयंसेवकहरूलाई पुनः अस्तिबाट हामीले परिचालन पनि गरिसकेका छौँ। यस सन्दर्भमा हामीले लगभग आफ्नो तयारी पुरा गरेका छौँ र अब निर्वाचन कार्यक्रम 21 गतेबाट हुने गरी तय गरिएको छ र हामी उम्मेदवारी दर्ता गर्ने प्रक्रियामा त्यसैको प्रतीक्षामा रहेका छौँ।
अलिकति यो आचार संहिताको विषय अलिक जोडतोडका साथ बढी उठाएको छ। स्थानीय तहको चुनावको बेला पनि एकदम उठ्यो। आचार संहिता उल्लङ्घनमा चाहिँ विशेष गरी सरकार र सत्तापक्षी दलहरू चाहिँ बढी देखियो भन्दा निर्वाचन आयोगले नै अनौपचारिक बैठक भेलाहरूमा बढी भन्ने गरेका थियो र त्यो आचार संहिता उल्लङ्घनको क्रम चाहिँ अहिले फेरि सुरु भइसकेका छ चुनावको माहौल बढेसँगै। यसलाई रोक्न चाहिँ आयोगले के तयारी गरिरहेछ? यो पटक आचार संहिता उल्लङ्घन हुँदैन भनेर कसरी मान्छेलाई विश्वस्त पार्नुहुन्छ?
निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित ढङ्गले सञ्चालन गर्नको लागि विभिन्न कानुनी प्रबन्धहरू र विभिन्न आदेशहरू, विभिन्न संहिताहरू जारी गर्दछ, निर्देशिकाहरू पनि जारी गर्दछ। हामीसँग निर्वाचनलाई स्वच्छ गराउन र निर्वाचनमा कसैले अवाञ्छित क्रियाकलाप गर्यो भने त्यसलाई रोक्नको लागि दुईवटा डकुमेन्टहरू, दुईवटा कानुनी प्रबन्धहरू तयार भएका छन्। एउटा त निर्वाचन कसुर तथा सजाय ऐन 2073 र अर्को भनेको निर्वाचन आचार संहिता। म यहाँहरूलाई के पनि अनुरोध गर्दछु भने निर्वाचन आचार संहिताले मूल रूपमा राजनीतिक दल लगायत सरकारवालाहरूमा नैतिक दायित्व सिर्जना गर्न प्रयास गर्दछ र यो यसको पालना, यसको निर्माणको तरिका पनि बडा समावेशी किसिमको छ। सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाज, सरकारवालाहरू, मिडियाकर्मीहरू सँगसँगै बसेर पटक पटक छलफल गरेर यति चाहिँ कार्यान्वयन गर्न सकिन्छ भनेर निर्वाचन आयोगले आचार संहिता तयार गर्दछ र उहाँहरूले, राजनीतिक दलहरूले, खास गरी यहाँले उठाउनु भएको जो चाहिँ आचार संहिताको कार्यान्वयनमा सहयोगी हुनुपर्ने अवस्थामा हुनुहुन्छ, उहाँहरूबाट आचार संहिता उल्लङ्घन हुँदैन भन्नेमा नै आयोग विश्वस्त रहेको छ। र कतिपय मिडियामा आएको जस्तो भ्रमणहरूका कुरा, शिलान्यासका कुरा, टोपी लगाएर हिँडेका कुरा, यी सबैमा निर्वाचन आयोगले प्रक्रियासम्मत ढङ्गले सहमति दिने लगायतका कामहरू गरिसकेको अवस्था छ। मैले यहाँलाई जोड्न खोजेको राजनीतिक दल लगायत सम्पूर्ण सरकारवालाहरूले निर्वाचन आयोगले उहाँहरूको समन्वयमा जारी गरेको आचार संहिता पालन गर्नुपर्दछ। यसभन्दा अगाडिका निर्वाचनमा पनि हामीलाई उहाँहरूबाट पर्याप्त सहयोग भएको अवस्था हो र अहिले पनि त्यो सहयोग हुन्छ नै भन्नेमा आयोग विश्वस्त छ। तथापि कतिपय सन्दर्भमा आचार संहिता उल्लङ्घनका घटना नहोस् भनेर आयोग ज्यादै चनाखो भएको छ। आजै मात्र माननीय निर्वाचन आयुक्त सुधीर कुमार शाह, जो आचार संहिता पनि हेर्नुहुन्छ आयोगमा, उहाँले पत्रकार सम्मेलन मार्फतै सरकारलाई केही थप निर्देशनहरू पनि दिनुभएको छ र यो आचार संहिता कार्यान्वयनको लागि निर्वाचन आयोग दत्तचित्त भएर लागेको छ र यसमा सबैको सहयोगको अपेक्षा गरेको छ।
तपाईहरुलाई एउटा गुनासो आयोगलाई चाहिँ आलोचना के भइराछ भने आयोगले चाहिँ यो सत्ता पक्षीलाई चाहिँ अलिकति आँखा चिम्लियो सत्ता पक्षीले गर्दिएका गतिविधिहरुप्रति तर विपक्षी र अरूले गरेका गतिविधिप्रति चाहिँ अलि बढी चनाको भइदियो अनावश्यक ढंगले चाहिँ चासो व्यक्त गर्यो नचाहिँदि कुरामा भन्ने आरोप पनि लागिराछ
अब यो मैले यहाँलाई भने नि आयोग एक स्वतन्त्र संवैधानिक निकाय हो र यहाँले भनेको प्रश्न आफैमा पनि मलाई अलिकति नलाइन भ्वाइट जस्तो किन लाग्दछ भने हामीलाई यसभन्दा अगाडिको स्थानीय तहको निर्वाचनमा पनि यही विषयहरूमा सरकारको भनाइ थप मान्यो कि भन्ने जस्तो कुरा हुन्थ्यो र अहिले पनि भइरहेको छ तर सरकार प्रमुखहरू त फरक फरक हुनुहुन्छ यसको अर्थ के भयो भनेदेखि निर्वाचन आयोगले सरकारले भनेको विषय अथवा नभनेको विषय भन्दा पनि मूल रूपमा निर्वाचनको क्रममा लाभको पदको निर्वाचनको सन्दर्भमा उपयोग नहोस् अथवा अर्को अर्थमा त्यसको दुरुपयोग भएर मतदातालाई अवाञ्छित प्रभाव नपरोस् भन्ने विषयमा आयोग जनाएको हुन्छ र आयोग चाहिँ नि त्यसप्रति प्रतिबद्ध पनि छ र कडा रूपमा पनि प्रस्तुत भएको छ
जस्तै यो सरकारकै गतिविधिका कुरा गर्दा चाहिँ पुरानो मिति राखेर चाहिँ कर्मचारीहरूको सरुवा गरेको त्यस पछाडि ठुलो मात्रामा चाहिँ पैसाहरू चुनावलाई प्रभावित गर्ने गरी सत्तापक्षी दलहरू सांसदहरूले चाहिँ निकासा गरेको भन्ने चाहिँ कुरो आइरहेको छ त त्यसमा चाहिँ के गरिरहेछ आयोगले त्यति धेरै चासो नदिएको हो कि तपाईँहरूले तयारी के गरिरहनु भएको छ
निर्वाचन आयोगले यी सम्पूर्ण विषय यहाँले उठाउनु भएको विषयमा आफ्नो ध्यान आकर्षण भएको हुनाले आज मात्रै पनि एउटा सात बुते निर्देशन नेपाल सरकारलाई दिएको छ र यसका साथै आजै हामीले भोलिको पत्रिकामा प्रकाशन हुने गरी यहाँले भन्नुभएको जस्तै निर्वाचन आचार संहिता सुरु भइसकेपछि गरिने क्रियाकलापहरूमा निर्वाचन आचार संहिता सुरु हुनुभन्दा अगाडिको मिति राखेर पहिले काम गरेको देखाउने को विषयमा जानकारी भयो भने निर्वाचन आयोगलाई खबर गरिदिन हामीले आम सरकारवाला सर्वसाधारण मिडियाकर्मी राष्ट्र सेवक सबैलाई अनुरोध पनि गरेका छौँ राजनीतिक दलहरूलाई पनि गरेका छौँ र सरकारबाट यस्तो प्रकारको काम हुन्छ भन्ने कुरामा हामी विश्वास गर्दैनौँ
हामी अन्तिमतिर आइपुगेका छौँ यो निर्वाचनको लागि चाहिँ सम्पन्न गर्न 67 किसिमका सामानहरू चाहिँ आयोगले खरिद गर्नुपर्छ त्यो खरिद प्रक्रिया कसरी अगाडि बढिरहेछ हामीले वैदेशिक सहयोग पनि लिन्छौँ कि यो पटक किनकि तपाईँ वैदेशिक सहयोग महाशाखाबाट पनि केही अगाडि रहनुभएका कारणले गर्दाखेरि त्यसबारे पनि अलिकति बताइदिन्न
निर्वाचन आयोगको खरिद प्रणालीमा मूलत सार्वजनिक खरिद ऐन तथा नियमावली नै आकर्षित हुन्छन् तथापि कतिपय निर्वाचन सामग्रीहरूको गुणस्तरीयता सुनिश्चित गर्न र छोटो समयमा प्राप्त गर्नुपर्ने भएको हुनाले निर्वाचन आयोग ऐनको दफा 38 बमोजिमको प्रक्रियाबाट पनि निर्वाचन सामग्री खरिद गर्नुपर्ने अवस्था हुन्छ र यसरी गर्दा पनि कानुनको सर्वमान्य सिद्धान्त लेखाका सिद्धान्तहरू र चाहिँ खरिद प्रक्रियाका प्रचलित सिद्धान्तहरूको आधारमा नै रहेर निर्वाचन आयोगले निर्णय गर्दछ र खरिद प्रक्रियाको काम गर्दछ र हाम्रो खरिद प्रक्रियाको फेरि पनि अडिटको काम नेपाल सरकारका निकायहरू महालेखा परीक्षक जस्तो स्वतन्त्र संवैधानिक निकायहरूबाट पनि हुन्छ त्यसो भएको हुनाले मूल रूपमा खरिद प्रक्रियामा हामीले अलिकति टाइम कन्स्ट्रेन्ट भएको हुनाले सोसँग सम्बन्धित कार्यविधिहरू कानुनी व्यवस्थाहरूको प्रयोग गर्छौँ तथापि सार्वजनिक खरिद र ऐन र नियमावलीको व्यवस्था बमोजिम नै हामी खरिद गर्ने गर्दछौँ स्थानीय तहको निर्वाचनको सन्दर्भमा पनि त्यही भएको हो र आगामी निर्वाचनमा पनि त्यही नै हुन्छ
जस्तै यो वैदेशिक सहयोगको विषयमा स्थानीय तहमा हामीले त्यति धेरै सहयोग लिएनौँ विदेशी दात्री निकायहरूको दात्री राष्ट्रहरूको यो पटक चाहिँ के हुन्छ प्रदेश प्रतिनिधि सभाको चुनावमा
निर्वाचन आयोगको वैदेशिक समन्वय र सहयोग भन्ने नीति नेपाल सरकारको वैदेशिक विकास नीति 2071 अन्तर्राष्ट्रिय विकास नीति यसको नीतिको तहत उसले निर्दिष्ट गरे पाउँछ मूल रूपमा त्यसैमा आधारित हुन्छ र नेपाल सरकारको वैदेशिक सहयोग मूलत अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयको समेत आवश्यकता अनुसार समन्वयमा हुन्छ त्यसको अलावा माननीय प्रमुख निर्वाचन आयुक्तज्यूको संयोजकत्वमा आयोगमा पाँचै माननीय ज्यूहरू सदस्य श्रीमान सचिवज्यू निर्वाचन आयोग अर्थ मन्त्रालय गृह मन्त्रालय परराष्ट्र मन्त्रालय रहनुभएको एउटा समिति पनि छ त्यसले कुन कुन विषयमा वैदेशिक समन्वयका कुन कुन पहलुहरूमा के कसरी अगाडि बढ्ने भनेर निर्णय गर्दछ र आज मात्रै पनि त्यसको बैठक पहिलो बैठक सम्पन्न भएको छ र केही नीतिगत कुराहरू खास गरी पर्यवेक्षण सम्बन्धी कुराहरूमा ती विषयहरू उठेका छन् र उपयुक्त निकास निस्किने चरणमा छ।
अन्तिम क्वेशन गर्छ छोटो रूपमा, यो मतदाता परिचय पत्र हुन्छ नि जुन भोट हाल्दाखेरि मतदाताले प्रयोग गर्ने, त्यो चाहिँ हामीले स्थानीय त भर्खरै सम्पन्न भएको छ, अधिकांश मतदाताहरूसँग त्यही परिचय पत्र छ, हामी अब अर्को चुनावको लागि मुक्सिरको चुनावको लागि हामी अर्को मतदाता परिचय पत्र पठाउँछौँ कि पुरानैले काम हुन्छ?
यो मतदाता परिचय पत्र स्थायी किसिमको हो, त्यसो भएको हुनाले मतदाताहरूलाई यही नै निर्वा मतदाता परिचय पत्र प्रयोग गर्ने अवस्था पनि रहन्छ। तथापि केही थप मतदाताहरू थपिनु पनि भएको छ। हामीले यसभन्दा अगाडि सङ्कलन गरेको मतदाता नामावलीमा थप भएर करिब 10 लाख 11 लाख मतदाता थपिनु भएको छ। उहाँहरूको लागि पनि मतदाता परिचय पत्र छपाई गरेर वितरण गर्ने अवस्था हुन्छ। तर यहाँले सोध्नुभएको मङ्सिरको चुनावमा अर्को मतदाता परिचय पत्र सामान्यतया नछापिने जस्तो मेरो विचार छ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारी कसरी अघि बढ़िरहेको छ, कानून नहुँदा तयारीमा कस्ता कस्ता असर परेको छ, आचार संहिता उल्लंघनका घटनालाई रोक्न आयोगले के गरिरहेको छ लगायतका विषयमा छलफल गरिरहेका छौं। कार्यक्रममा आयुक्त सुधीर कुमार शाहले सरकारले दिनुभएको आचार संहिता सम्बन्धी निर्देशन बाँकी नै छ, कार्यक्रम सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलिँदो नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारी र आचार संहिता उल्लंघन रोक्न आयोगले गरेका प्रयासबारे छलफल गरिरहेका छौं। कार्यक्रममा अब हामी प्रस्तुत गर्दैछौ निर्वाचन आयुक्त सुधीर कुमार शाहले आचार संहिता पालना गर्न सरकारलाई दिनुभएको 7 बुँदे निर्देशन।
बुँदा नम्बर 1, नेपाल सरकारको स्वामित्वमा रहेका वा सरकारी कोष एवं सर्वसञ्चित कोषबाट खर्च हुने वा बजेट प्राप्त हुने वा नेपाल सरकारबाट कुनै सुविधा हुने पद वा निकायमा कुनै पनि राजनीतिक नियुक्ति नगर्ने। 2, युएन सार्क लगायतका अन्तर्राष्ट्रिय संस्था तथा क्षेत्रीय संगठनहरूमा भाग लिन वा विदेशी राष्ट्रको भ्रमणमा राज्यको प्रतिनिधित्व गर्ने बाहेक अन्य वैदेशिक भ्रमणमा रोक लगाउने तथा राज्यको प्रतिनिधित्व गर्ने गरी विदेश भ्रमणमा पठाउनु नै पर्ने भए स्वीकृतिका लागि निर्वाचन आयोगमा सहमति माग गर्ने। 3, कर्मचारीहरूको सरुवा काज नगर्ने। 4, प्राकृतिक प्रकोप वा अकल्पनीय घटना उच्च राष्ट्रिय प्राथमिकतासँग सम्बन्धित विषयहरूमा वा राष्ट्रिय गौरवका आयोजनाहरूको हकमा बजेट थप रकमान्तर तथा कार्यक्रम संशोधन गर्दा आयोगबाट पूर्व स्वीकृति लिने बाहेक अन्य अवस्थामा बजेट थप रकमान्तर तथा कार्यक्रम संशोधन सहमति माग नगर्ने। 5, राजनीतिक नियुक्ति पाएका व्यक्तिले जिल्ला भ्रमण गर्दा निर्वाचन प्रचार प्रसार बाहेकका सरकारी काममा मात्र सवारी साधन प्रयोग गर्ने। 6, सम्मान्य प्रधानमन्त्रीज्यूले हेलिकप्टर प्रयोग गर्दा आयोगबाट स्वीकृति लिने तथा मन्त्रीज्यूहरू तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले सरकारी काममा हेलिकप्टर प्रयोग नगर्ने साथै निजी हेलिकप्टर प्रयोग गर्नुपर्दा निर्वाचन आयोगको पूर्व सहमति लिएर मात्र प्रयोग गर्ने। 7, निर्वाचन आयोगबाट मिति 74 भदौ 14 गतेबाट निर्वाचन आचार संहिता लागू भएकाले उक्त आचार संहिताको पूर्ण रूपमा परिपालना गर्ने गराउने। यो चाहिँ 7 बुँदे भयो र त्यसबाहेक निर्वाचन आयोगले चाहिँ एउटा थप विषयमा मिति 2074 साल मङ्सिर 10 र 21 गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाई मर्यादित स्वच्छ निष्पक्ष तथा पारदर्शी ढंगले सम्पन्न गर्न र आयोगबाट जारी भएको निर्वाचन आधार संहितालाई पूर्ण रूपमा परिपालना गर्न गराउन निर्वाचन आचार संहिता विपरीत सरकारी कोषबाट तलब भत्ता वा सुविधा लिने राष्ट्र सेवकहरू नेपाल सरकार प्रदेश सरकार स्थानीय तहका कर्मचारीहरू नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गतका कर्मचारीहरू नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संगठित संस्थामा कार्यरत कर्मचारीहरूको सरुवा काज भर्ना नियुक्ति पदस्थापना विदेश भ्रमण वा लामो अवधिको विदा बसेको थाहा भएमा तथा नेपाल सरकारको स्वामित्व रहेका वा सरकारी कोष एवं सर्वसंचित कोषबाट खर्च हुने वा बजेट प्राप्त हुने वा नेपाल सरकारबाट कुनै सुविधा प्राप्त हुने पद वा निकायमा हुने राजनीतिक नियुक्तिका विषयमा निर्वाचन आयोग फोन नम्बर 42 29 643, फ्याक्स नम्बर 42 12 536, इमेल info@election.government.np वा क्षेत्रीय जिल्ला निर्वाचन कार्यालयहरूमा लिखित तथा मौखिक रूपमा जानकारी गराइदिनु हुन आम मतदाता राष्ट्र सेवक कर्मचारीहरू नागरिक समाज राजनीतिक दल तथा पत्रकारहरू समक्ष निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ। र अब यो विषयमा चाहिँ किन सूचना प्रकाशित गर्नुपर्ने अवस्था आयो भने निर्वाचन आयोगमा के रिपोर्टिङ आएको छ भने सरकारी निकायहरूले धमाधम ब्याकडेटबाट सरुवाको चाहिँ निर्णयहरू गरिरहेछ भन्ने आयोगमा चाहिँ रिपोर्ट आएपछि त्यसलाई रोक्नको लागि र त्यस्तो कुनै निकायमा त्यस्तो घटना त्यस्तो निर्णय भएको पाइएमा तत्काल चाहिँ आयोगलाई जानकारी गराउनु पर्यो र आयोगले चाहिँ त्यसलाई चाहिँ तत्काल कार्यान्वयन नगर्न निर्देशन दिन्छ भनेर यो सर्वसाधारणको लाई अपिल आयोगको तर्फबाट अपिल गर्ने गरी हो। यो निर्वाचन आयोगले आचार संहिताको पालना गराउन कार्यान्वयन गराउन अथवा आचार संहिता उल्लङ्घन भएको अवस्थामा चाहिँ कारवाही गर्न असमर्थ रह्यो भन्ने जुन प्रश्न यो विगतको दुई चरणको स्थानीय तहको निर्वाचनमा पनि यो आइसकेको छ यो शिर्का र त्यसबेला निर्वाचन आयोगको प्रभावकारी भूमिका चाहिँ एकदमै सशक्त र प्रभावकारी हुन सकेन भन्ने कुरालाई मैले व्यक्तिगत रूपमा एडमिट गर्छु। तर यो आगामी निर्वाचन दुई नम्बर प्रदेशको निर्वाचन तथा त्यसपछि लगत्तै हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा आचार संहिताको एकदमै कडाइका साथ चाहिँ पालना हुन्छ र त्यसको लागि हामीले आवश्यक संयन्त्र र रणनीति चाहिँ हामीले विकसित गरिसकेका छौँ र त्यो कार्यान्वयनमा जाने अवस्थामा छ।
उहाँ हुनुहुन्थ्यो निर्वाचन आयुक्त सुधीर कुमार शाह आचार संहिता उल्लंघन नगर्न सरकार र राजनीतिक दललाई निर्देशन दिँदै। आजको कार्यक्रममा हामीले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारी र आचार संहिता कार्यान्वयनको अवस्थाबारे छलफल गर्यौं। यो छलफलसँगै हामी कार्यक्रम बधिर नेपालको आजको अंकको अन्त्यतिर आइपुगेका छौं। उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बधिर नेपालबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।